کی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
Europe's airlines and hotel and tour operators fear abrupt changes to coronavirus travel rules by governments are killing their chances to salvage something of a wrecked vacation season. The British government's sudden decision this weekend to add Spain to its list of at-risk countries forced tens of thousands of Britons already holidaying in Spain to quarantine for 14 days on their return. It also upended plans for tens of thousands of others scheduling vacations. Britain isn't alone in opting for caution. This weekend saw Ireland omit Britain from a list of safe countries, telling its citizens it should be avoided for all but essential travel. France has issued a warning about travel to Spain. Norway, too, is advising against travel to Spain. Almost 40 countries worldwide have reported record single-day increases in coronavirus infections during the past week, and fears of an imminent second wave of the pandemic in Europe are also mounting. The highest number of coronavirus cases are in the U.S., with over 4.1 million cases reported, followed by Brazil with more than 2.3 million, India with over 1.3 million, Russia with over 811,000, and South Africa with more than 434,000 cases reported. French authorities have charged a Rwandan church volunteer who confessed to setting on fire the 15th century Nantes Cathedral. The local prosecutor's office said the 39-year-old asylum seeker, who has lived in France for several years, was detained Saturday for a second time. He'd been held for a day, questioned and released immediately after the fire on July 18th. After initially denying it, the prosecution says the suspect admitted being responsible for the fire that started in three different places at the Cathedral of St. Peter and St. Paul. The man's lawyer says he bitterly regrets his acts. This is VOA News. U.S. Special Envoy Brian Hook said Sunday that a deep rift among Gulf Arab states had gone on for too long, and he urged them to rebuild trust and unity. Hook spoke to reporters from Doha after meeting Qatar's foreign minister. Gulf states Saudi Arabia, the United Arab Emirates, Bahrain, and non-Gulf state Egypt cut ties with Qatar in mid-2017 over accusations it supports terrorism. Doha denies the charges and says the bloc aims to infringe on its sovereignty. The Taliban accused Afghan security forces Sunday of re-arresting insurgents who had been released as part of a crucial prisoner swap meant to kickstart peace talks. They said the National Directorate of Security, or NDS, had detained an unspecified number of insurgents released under the exchange program, warning Kabul would bear responsibility for the consequences. The spokesman for Afghanistan's National Security Council said the claim was incorrect. The prisoner swap has been a major stumbling block in getting Kabul and the Taliban to start peace talks. Under a deal between the U.S. and the Taliban, the Afghan government is supposed to release 5,000 insurgent prisoners, while the Taliban frees 1,000 government inmates. Kabul has released most of the 5,000, but the NDS has said some of the Taliban inmates are returning to the battlefield. Peace talks were originally supposed to begin March 10th, but the deadline passed amid political disarray in Kabul and as the prisoner swap stalled. In the months since, violence levels have soared across Afghanistan, with the Taliban carrying out nearly daily attacks against security forces. And the Council of Europe said Sunday it's alarmed that Poland's right-wing government is moving to withdraw from a landmark international treaty combating violence against women. Poland's justice minister said over the weekend that Monday he will begin preparing the formal process to withdraw from the Istanbul Convention, the world's first binding instrument to prevent and combat violence against women, from marital rape to female genital mutilation. A previous centrist Polish government signed the treaty in 2012, and it was ratified in 2015 when the justice minister called it a feminist creation aimed at justifying gay ideology. The treaty was spearheaded by the Council of Europe, the continent's oldest human rights organization, and its secretary general condemned the right-wing law and justice government's plan to withdraw on Sunday. The Council of Europe emphasized that the Istanbul Convention's sole objective is to combat violence against women and that the treaty does not explicitly mention gay marriage. But that has not stopped the backlash to it in Hungary and Slovakia. And that's all we have time for. This is VOA News, the Internet. I'm Laurel Bowman. Happy.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم آپ کے لیے ایک بہت ہی اہم موضوع لے کر آئے ہیں، اور اس وقت جبکہ کووڈ 19 میں پاکستان ہی کیا دنیا بھر میں جو ہیلتھ کے مسائل ہیں ان کو ٹیلی ہیلتھ کے ذریعے سالو کرنے کی کوشش کی جا رہی ہے، اور اس میں بہت کامیابی بھی ہو رہی ہے، لیکن خاص طور پر پاکستان کے دیہی علاقوں میں جو ایک مسئلہ ہے وہ ہیلتھ کی ان فیسلٹیز کا ہے جو کہ ماں بننے والی خواتین کے لیے پیش آتی ہیں، جن کو نہ تو نزدیک کوئی ایسا سینٹر ملتا ہے جہاں وہ جا سکیں، نہ ہاسپٹلز میں آج کل کووڈ 19 کی وجہ سے کسی بھی قسم کے مریضوں کو داخلہ دینا مشکل نظر آ رہا ہے۔ ایسے میں ایک پروفیشن ہے خواتین کا جو کہ ایسی خواتین کی جو ماں بننے والی خواتین ہیں ان کے لیے بے حد مددگار ثابت ہو رہا ہے، اور وہ ہے مڈ وائفس۔ یہ مڈ وائفس اس وقت کیا رول پلے کر رہی ہیں کووڈ 19 کے دوران، خواتین کو ماں اور بچے دونوں کی زندگیوں کو بچانے میں کیا رول پلے کر رہی ہیں، اسی پر آج ہم بات کر رہے ہیں۔ ہمارے ساتھ اس وقت موجود ہیں بلوچستان میں قائم یونیورسٹی آف کمیونٹی ڈیولپمنٹ کی فاؤنڈر محترمہ قرۃ العین بختیاری، جو فاؤنڈنگ ڈائریکٹر ہیں انسٹیٹیوٹ فار ڈیولپمنٹ اسٹڈیز اینڈ پریکٹسز کی۔ یہ بلوچستان میں ادارہ ہے قائم جو کہ کیا کچھ کرتا ہے یہ ہم انہیں سے پوچھیں گے۔ السلام علیکم قرۃ العین بختیاری صاحبہ۔ قرۃ العین بختیاری، آپ نے اپنا جو انسٹیٹیوٹ تھا آپ کا، جو جس کو آپ کہتی ہیں کہ وہ انسٹیٹیوٹ فار ڈیولپمنٹ اسٹڈیز اینڈ پریکٹسز ہے، کچھ اس کے بارے میں بتائیے، پھر بتائیے کہ اس انسٹیٹیوٹ کے تحت کس طرح پھر آپ نے یونیورسٹی آف کمیونٹی ڈیولپمنٹ قائم کی جو مڈ وائفس کو پریکٹیکل جو ان کا کام ہے اس کی ٹریننگ دیتی ہے۔
تو آئی ڈی ایس پی قائم ہوا 1998 میں، جو کہ ینگ لوگ، لڑکے اور لڑکیاں، خواتین اور مرد حضرات دونوں، جو کمیونٹی لیول پہ اگر اپنا کوئی آئیڈیاز کو ٹیسٹ کرنا چاہتے ہیں، اپنے آئیڈیاز کے ذریعے اپنی گروتھ کرنا چاہتے ہیں، تو اس کو ہم انرول کرتے ہیں، کیونکہ ہم نے جب لڑکیوں کی کلاسز لی اور ان لڑکیوں کو کورسز کیے تو اس سے ہم پہنچے کہ بلوچستان میں بہت ہائی ریٹ ہے میٹرنل مورٹیلٹی کا، تو اس کو جب دیکھا تو پتہ لگا کہ اس کو ڈیل کرنے کے لیے گورنمنٹ نے بہت اچھی، بہت بڑی تعداد میں کمیونٹی مڈ وائفس کو ٹرین کیا ہے۔ جب ان لڑکیوں سے ہم ملتے ہیں کمیونٹی مڈ وائفس سے بلوچستان میں، تو وہ بہت ڈھیر ساری تھی، تھیورٹیکلی اسٹڈیز میں بہت ساؤنڈ تھی، بہت اچھی تھی، مگر انہوں نے کبھی ڈلیوریز نہیں کی تھی اپنی ٹریننگ کے دوران۔ جب ہم نے یہ معلومات کی اور ریسرچ کی، آئی ڈی ایس پی نے یہ معلومات کی، ریسرچ کی کہ بھئی یہ کیوں، ایسا کیسے ہوا کہ آپ سرٹیفائڈ ہو کر آپ انہیں پریکٹس نہیں کر پائے، آپ کی پریکٹیکل نالج نہیں ہے، تو پتہ یہ لگا کہ بلوچستان کے اندر ٹریڈیشنلی اسپتالوں میں برتھس ہی نہیں، عورتیں جاتی ہی نہیں ہیں، ٹریڈیشنلی گھروں پہ ہوتی ہیں، 98% برتھس تو گھروں میں ہوتی ہیں، تو اب ٹریننگ تو اسپتال میں ہوتی ہے، تو جب اتنی عورتیں جائیں گی نہیں تو ٹرین کہاں سے، آپ کیسے کریں گے اپنے لوگوں کو ٹرین، تو تھوڑی بہت 5-10% جو عورتیں پہنچ جاتی تھیں اسپتال وہاں پہ، پھر پہلا جو موقع ملتا تھا وہ ڈاکٹرز کو ملتا تھا، لیڈی ڈاکٹرز جو بن رہی ہوتی تھی ان کو پہلے موقع دیا جاتا تھا کہ وہ پریکٹس کریں، اب وہ ان کے جب نمبرز پورے آتے تھے تو نرسز کو دیا جاتا تھا، نرسز کے نمبر پورے ہو جاتے تھے تو ایل ایچ وی کو دیا جاتا تھا، اور آخر میں اگر کچھ بچتا ہے یا نہیں بچتا تو مڈ وائف کو کہہ دیا جاتا تھا کہ آگے کرنا ہے تو کر لو، کوئی خاص وہ نہیں تھا۔ جب یہ ہم نے گیپ دیکھا تو ہمیں سمجھ میں آ گیا کہ یہ گیپ جو ہے ایک تو رسم و رواج کی وجہ سے بھی ہے، پھر بلوچستان اتنا پھیلا ہوا ہے، اتنا دور دراز ہے کہ کسی کے بھی ڈور اسٹیپ کے اوپر تو یہ اسپتال پہنچنا مشکل ہے، بہت مشکل ہے، تو کیوں نہیں ان مڈ وائفس کے اندر جو گیپ ہے، یہی اپنے ذات کے اندر یہی ایک خاتون ہوگی جو کہ ایک ادارے کی طرح بیٹھ سکتی ہے اپنے، اگر یہ پاورڈ ہو جائے تو۔ اس کے نیبر بدل میں ہمیں یہ دیکھنا پڑا کہ کہاں پہ ہمیں ایسے اسپتال مل سکتے ہیں جہاں بہت زیادہ تعداد میں بچے پیدا ہوتے ہوں، تو وہ ظاہر ہے کراچی ہے، ہم اور کراچی قریب بھی ہے بلوچستان سے، تو ہم نے کراچی میں دیکھا۔ کراچی میں ہم نے جب ریسرچ کی تو ہماری مڈ وائفز نہیں مل کے کی، کیونکہ وہی تھے جن کو سب کچھ کرنا تھا، تو انہوں نے یہ دیکھا کہ قطر اسپتال جو ہے اورنگی ٹاؤن میں ہے، اور اس میں آلریڈی ایک مڈ وائفری پروگرام وہاں پہ چل بھی رہا تھا، ٹرین کر رہے تھے ڈاکٹر شیر شاہ، اس کو چلا رہے تھے، تو وہاں پہ بہت بڑا اسپتال ہے اور کیونکہ فری ہے، چیریٹی ہے، گورنمنٹ کا ہے، تو بہت اس کا لیبر روم بہت بزی تھا، تو اس سے ہم نے پھر کیا کہ یہاں پہ آپ کو نمبرز بہت مل رہے ہیں اور ٹریننگ بھی ہے, تو جو کمی روشتان میں ہمیں لگ رہی تھی ٹریننگ کے اندر وہ ہم نے ڈیزائن کی 4 مہینے کے لیے, اور 4 مہینے میں ریفریشر کورس یا کنٹینیو میڈیکل ایجوکیشن کا پروگرام بنایا, اور ان جو آلریڈی سرٹیفائڈ مڈ وائفس تھی گورنمنٹ کی طرف سے ان کو پھر ہم کراچی لے کے آتے تھے, اور ہم نے اس کو اس سے شروع کیا, کراچی سے قطر اسپتال میں پلیس کیا, انرول کیا. جب یہ ہمارا گزر گیا ہر چیز سے, اور آئی ڈی ایس پی نے پھر اپنا کراچی میں اپنا ٹرسٹ بھی بنایا ہے, اور ٹرسٹ کے ساتھ ساتھ اپنا ایک ہاسٹل بنایا ہے پورا جہاں پہ یہ بچیاں رہتی ہیں, ان کے ماں باپ آتے ہیں, گھر والے ملنے آتے ہیں, سیکیورٹی پرووائڈ کی جاتی ہے. یہ پروسیس سے گزر گیا تو پھر ہماری یونیورسٹی جو ہے وہ ساتھ ساتھ ہماری بن رہی تھی اور قائم ہو رہی تھی, جو گورنمنٹ نے ہمیں زمین دی ہے 4 ایکڑ یونیورسٹی اور کمیونٹی ڈیولپمنٹ بنانے کی. ہم نے اس کے اندر ان کا کورس شروع کیا. اس کے بعد جو مڈ وائفز ہماری 4 مہینے سے کوالیفائی کر جاتی ہیں پھر ہم ان کو لیتے ہیں ہائر لیول کے لیے, لیڈرشپ کے لیے, جو 1 سال کے لیے انرول کرتے ہیں ان کو مڈ وائف ایز اے کمیونٹی لیڈرشپ میں. تو وہ اس وقت کورسز ہمارے یونیورسٹی کر رہی ہے, یونیورسٹی آف کمیونٹی ڈیولپمنٹ.
اچھا, آپ نے اس کو یونیورسٹی کا نام دیا جس میں جو پڑھنے والے اسٹوڈینٹس ہیں وہ کوئی ماسٹرز نہیں کر رہے, کوئی بیچلرز نہیں کر رہے, بلکہ وہ میٹرک پاس لڑکیاں ہیں جو ہائر لیول کی لیڈرشپ ٹریننگ لے رہی ہیں. 4 مہینے کا ریفریشر کورس ان کو آپ کہتے ہیں, لیڈرشپ کورس کرواتی ہیں تاکہ جب وہ جائیں اپنے دیہاتوں میں واپس جائیں تو وہاں پر اپنے کلینکس بنائیں اور کمیونٹی کی خدمت کریں کانفیڈینس کے ساتھ, یہ آپ کہہ رہے ہیں. تو اس پر تو آپ نے اس کو یونیورسٹی کا نام دے دیا, تو اس کی کیا اتھینٹیسٹی کیا ہوگی, اس کو یونیورسٹی کے طور پر کیسے رجسٹر کیا آپ نے, پھر آپ اس کو یونیورسٹی کہہ رہی ہیں؟
جی دیکھیے, آئی ڈی ایس پی جو ہے وہ یہ انسٹیٹیوٹ پہلے ہم نے وجود میں ہم اس لیے لے کے آئے ہیں کہ جتنے بھی ایگزسٹنگ نارمز ہیں, اسٹرکچرز ہیں ایجوکیشن کے, ان کو یہ اپنے تجربات اپنے پریکٹسز کی بنا پہ ہم چیلنج کرتے ہیں. ہم ایجوکیشن کی جو کوالٹی ہے, ایجوکیشن کے جو اسٹینڈرڈس ہیں, آئی ڈی ایس پی ان سب کو چیلنج کرتا ہوا 22 سال سے نکلا ہے. تو جب ہماری یہ آگہی بنی تو ہم نے یہ دیکھا کہ جو کمیونٹی کے اندر جو لوگ اپنے آئیڈیاز پہ کام کر رہے ہیں تو وہ ان کا آئیڈیا کیوں نہیں ایک ڈگری کی طرح ہو سکتا, وہ کیوں نہیں, جیسے ایک آرٹسٹ ہوتا ہے اگر وہ اپنی پینٹنگ کرتا ہے یا فلم میکر اپنی فلم بناتا ہے تو وہ اس کی وہی اس کا سرٹیفیکیشن ہوتا ہے. تو ہماری جو یونیورسٹی کا جو کانسیپٹ ہے وہ نالج گیونگ نہیں ہے, نالج کریٹنگ ہے. تو ہمیں اسپیسز بنانی ہے, ہمیں اسپیسز کھولنی ہے ان نوجوانوں کے لیے, ان بچوں کے لیے جنہوں نے انٹر نہیں کیا, جنہوں نے بی اے نہیں کیا, جو نہیں کرنا چاہتے, اور کیا بھی تھا اٹمپٹ بھی کیا تو کوئی حاصل نہیں ہوا, تو پھر کیا کریں. تو اتنی بڑی تعداد ہے جو کہ زبردست سوچ بچار کے لوگ ہیں, زبردست کام کر رہے ہیں. آپ ایک ایک لڑکی کا مڈ وائف کی اگر آپ سٹوری سنیں, انہوں نے کوئی ابھی جو 2 سال پہلے کا جو ڈیٹا ہے کوئی 28,000 سے زیادہ انہوں نے لائف برتھس کی ہیں کمیونٹیز کے اندر, اپنے گھروں کے اندر, اپنے علاقوں کے اندر. اور میرے خیال سے ایک کیجولٹی یا ایک ڈیتھ ہوئی ہے, وہ بھی اس لیے کہ وہ بہت دیر سے وہ عورت پہنچی تھی, اور یہ گورنمنٹ کے ساتھ بڑے قریب سے کام کر رہے ہیں ہم لوگ, یہ لڑکیاں گورنمنٹ کے ساتھ بہت قریب سے کام کر رہی ہیں.
پریکٹیکل کرتی ہیں وہ قطر ہاسپٹل میں کرتی ہیں کراچی میں.
جی ہاں جی ہاں, پہلے یہ پہلا کام جو دیکھیے, پہلا تو ان کا پروفیشنلی دے ہیو ٹو بی ویری گڈ ان دیئر پروفیشن. پروفیشنلی ان کو ساؤنڈ کس چیز میں ہونا ہے, ماں اور بچے کو دوران ڈلیوری حفاظت کے ساتھ پروسیس کو کرنا, کوئی بیماری نہ ہو, کوئی بعد میں انفیکشن, پہلا کام تو یہ ہے نا, اصل میں تو یہ ہے پروفیشنل. تو یہ کام کراچی سے کر کے آتے ہیں یہ لوگ پورا 4 مہینے, ایک ایک لڑکی جو ہے وہ 4 مہینے میں 50-60 ڈلیوریز کر کے آتی ہے, ہر قسم کی, پیچیدہ والی بھی, بہت ساری پرابلمٹک بھی, جو بھی کچھ ہے وہ اپنا خوف نکال دیتی ہے, کانفیڈینس آ جاتا ہے ہر چیز کے اندر, دکھنے میں, ریکارڈ کرنے میں, او پی ڈی کو دیکھنے میں, ہاسپٹل کے سوری وارڈ کے اندر جب ماں جاتی ہے اس وقت اس کی دیکھ بھال, پوسٹ نیٹرل اینڈ پری نیٹرل, اس سے یہ سب گزر کے جب آ جاتی ہیں واپس تو دے آر لائک بہت ہی کانفیڈینٹ, ایک پاورفل خاتون بن جاتی ہے وہ بچی, اور وہ اپنی کمیونٹی کے اندر اس کی ایک اپنی پہچان ہوتی ہے. और वो लोग जो है वो उसको अपने घर से आके अपने घर डिलीवरीज होम डिलीवरीज भी करती है, अपने घर में भी उसने सेंटर्स बना रहे हैं और वो उससे अर्न भी कर रही है। एंटरप्रेन्योर है वो, हमारी तनख्वाहें वगैरह कोई नहीं है, हम कुछ भी नहीं देते, हम सिर्फ ट्रेनिंग देते हैं, बहुत अच्छी ट्रेनिंग, ट्रेनिंग पे हम बहुत पैसा लगाते हैं और उस बच्चे की शख्सियत साजी पे बहुत पैसा लगाते हैं और उसकी हेल्थ पे हम पैसे लगाते हैं, उसकी फिजिकल हेल्थ पे पैसे लगाते हैं, क्योंकि उसकी हिफाजत करना वो एक इदारे की तरह से अपने इलाके में बैठी है और वो ही एक है जो कि हर चीज के लिए फौरन नंबर फर्स्ट कॉन्टेक्ट है वो।
2010 से लेकर 2020 हो गया, 10 साल में आपने
जी
300 बलोचिस्तान में मिडवाइफ्स को ट्रेन कर दिया जो मुख्तलिफ देहातों में खिदमत अंजाम दे रही हैं और जो माँ और बच्चों दोनों को सेव कर रही हैं, उनकी ज़िंदगियां बचा रही हैं। तो आपका क्या ख्याल है कि इस वक्त गवर्नमेंट को मज़ीद क्या कुछ करना चाहिए, जो चीज़ आपने पैदा की क्या गवर्नमेंट इस सिलसिले में आपके साथ या आप उनके साथ मिलकर कोई नया सिलसिला शुरू कर सकते हैं कि इसको बढ़ाया जाए इस सिलसिले को प्रैक्टिस के?
जी हाँ, गवर्नमेंट इस पूरे काम को बहुत ही इंटरेस्ट से देख रही है और बहुत सराहती है और हमारी बहुत हिम्मत अफजाई करती है, हमें लिस्टें देती है लड़कियों की कहाँ कहाँ जरूरत है ताकि डुप्लीकेशन नहीं हो, फिर उन बच्चियों को वो किट्स प्रोवाइड करती है ये मिडवाइफरी किट्स ताकि वो घर से काम कर सके और फिर उसके बाद अगर वो जब क्या पोजीशंस निकलती हैं तो पोजीशंस भी देती है और फिर उनको वो भी करती है ये स्टाइपेंड्स भी देते हैं घर पे अगर घर से काम कर रही है लड़कियां। तो माशाल्लाह से ये सारी सब चीजें तो है, हम ये समझते हैं अगर गवर्नमेंट का और हमारे यूनिवर्सिटी का और IDSP का, क्योंकि IDSP पहले प्रैक्टिस से उठाता है और यूनिवर्सिटी जो है वो लीडरशिप में लेके आती है, तो अगर ये हमारा एक तरह से एक बड़ा मंसूबा कोई 5-6 साल का या 10 साल का जॉइंट मंसूबा बन जाए और हम गवर्नमेंट और हम मिलके एक बड़े स्केल पे इसकी फंडिंग लें तो बहुत ही हम बलोचिस्तान को पूरे को हम लोग मिलके कवर कर सकते हैं बहुत अच्छी तरह से और ये जो शराय अमवात जो इतनी इतनी ज्यादा है माओं की मरने की बलोचिस्तान में हाईएस्ट है, बहुत हाई है, पाकिस्तान में तो हाईएस्ट है और कहते हैं एशिया में भी ऑलमोस्ट हाईएस्ट है, तो ये हम कंट्रोल इसको हम एड्रेस कर सकते हैं और मुश्किल नहीं है करना, असिस्टेंस बन गए सारे कराची से लेके और बलोचिस्तान तक सारे निज़ाम बन गए, रेजिडेंशियल निज़ाम बन गए, कोर्स बहुत अच्छा है गवर्नमेंट का मिडवाइफरी का और गवर्नमेंट बहुत कमिटेड है इसके अंदर करने के अंदर, मगर ये अगर इस तरह से कोई एक चीज बन जाए बाकायदा एक प्रोग्राम बन जाए तो ये वाला हिस्सा हम कवर कर सकते हैं और जो इनको आगे कम्युनिटी को और रेफरल सिस्टम को जो चलाना है वो गवर्नमेंट कर सकती है।
तो COVID-19 के दौरान अब सब कुछ तो ऑनलाइन हो रहा है, तो ये काम कैसे ऑनलाइन हो रहे होंगे?
जी हाँ, ये हमारा अब आप जब बात करिएगा हमारे जो इंस्ट्रक्टर्स हैं जो फैकल्टी हमारी वो ऑनलाइन कोर्सेज हमारे चल रहे हैं लीडरशिप के और उसके अंदर कोविड के ऊपर पूरा पूरा इनका एक कोर्स हुआ है ऑनलाइन और फिर उसके बाद इन्होंने अपने हर लड़की के पास मेरे ख्याल से हर लड़की ने अपने घर के हर मिडवाइफ ने अपने घर कम्युनिटी के कोई 25 मिनिमम 25 घर खानदानों की उसने जिम्मेदारी ली है और मैक्सिमम 50 हैं और जिनका वो जाके और उस जिनको उन्हें कोविड के बारे में ओरिएंटेशन देना उनका उनका पूरा डेटा लेना और उनका हालात देखना प्रेग्नेंट औरतों को कैसे संभालना है और घर को कैसे संभालना है डिस्टेंसिंग कैसे करनी है क्या कोविड है कौन और क्या कोविड नहीं है तो उन्होंने कोई 5 अभी तक कोई 5,000 से ज्यादा ये लड़कियां इंडिविजुअल्स को पहुंच चुकी हैं अपने इलाकों में ये आगही के लिए और फिर इसी दौरान में ये डिलीवरीज करा रही हैं अपने बड़ा किसी को कहीं जाना नहीं पड़ता ये वही कम्युनिटी के अंदर ही घर के अंदर डिलीवरीज हो जाती है वरना आप सोचिए आजकल कैसा होता अगर ये मिडवाइफ हमारी इतनी स्ट्रॉन्ग ना होती और इनको डर ना होता अकेले डिलीवरी कराने का अब अकेले खुद डिलीवरीज करा रही उनके दिमाग में कमर्शियल वो अपने काम को सिर्फ पैसे बनाने का दिमाग में तसव्वुर नहीं है ना तो ये हम कह रहे हैं दिस इज कम्युनिटी डेवलपमेंट। कम्युनिटी डेवलपमेंट के अंदर आप अपने हुनर अपने हर चीज से इसलिए नहीं करते कि पैसे बनाने से पैसे तो बाय द वे आता है ना लेकिन अप फ्रंट थोड़ी आता है कि हमें ये अब आ गया स्किल अब इससे पैसे बनाते हैं आप किससे पैसे बना रहे हैं आगे आगे दूसरे वाले के पास खाने को नहीं आप उसे कह रहे हो कि पहले पैसे दो اس وقت عورت کس سے گزرتی ہے اور کیا مجبوریاں, اور دور دراز پہاڑوں میں کوئی رستے نہیں, کوئی گاڑیاں نہیں, اس وقت آپ کیا پیسوں کی بات کریں گے کسی سے؟ تو اس قسم کے لوگوں کے اوپر یونیورسٹی بنی ہے یہ. جب تک یہ لوگ ہیں, یہی لوگ پڑھانے والے ہیں, یہی لوگ آگے دوسروں کو سکھانے والے ہیں, یہی ہمارے ٹیچرز ہیں, یہی ہماری فیکلٹی ہے. بے شک دسویں پاس ہے, بے شک بارہویں پاس ہے, بے شک کچھ بھی نہیں ہے, لیکن اعلیٰ اقدار ہیں, اعلیٰ پریکٹسز ہیں, اور یہ ہمارے ٹیچرز ہیں, یہ ہمارے استاد ہیں اس یونیورسٹی کے اندر. جی ہاں,
بے حد شکریہ قرۃ العین بختیاری صاحبہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا اور ہمارے سننے والوں کو ایک بہت ہی اہم اور ایک بہت ہی کیا کہنا چاہیے حساس قسم کے موضوع پر بڑی دل کو لگنے والی باتیں سننے والوں تک پہنچائیں کہ یہ خواتین جو کہ میٹرک پاس ہیں صرف, لیکن وہ جو کردار ادا کر رہی ہیں وہ غالباً کسی بھی اعتبار سے کسی بھی ہائی ڈگری والے ڈاکٹر سے کم کردار نہیں ہے. وہ بھی اسی طرح زندگیاں بچا رہی ہیں جس طرح کے ہائیلی کوالیفائڈ بیرونی ملکوں سے پڑھے ہوئے ڈاکٹر زندگیاں بچاتے ہیں, اسی طرح یہ خواتین بھی وہی رول پلے کر رہی ہیں. اور ان کی اس رول میں گورنمنٹ آف پاکستان کے ساتھ ساتھ آپ جیسے ادارے بھی ہیں اور جو یہ کام کر رہے ہیں کہ ان کو مواقع فراہم کر رہے ہیں, ان میں لیڈرشپ کے سکلز جو کہ ایکسپوجر یونیورسٹی کے ایکسپوجر سے جو لیڈرشپ سکلز آتے ہیں وہ آپ اس کے لیے آپ نے یہ یونیورسٹی قائم کر دی کہ اس کی کمی نہ رہ جائے, وہ بھی ان کو دے دو. سکلز ان کے پاس آلریڈی ہیں, صرف ایکسپوجر چاہیے ایک یونیورسٹی کا, وہ آپ نے ان کو فراہم کر دیا. تو بے حد شکریہ, ہماری دعا کہ آپ اس کام کو جاری رکھیں اور ہزاروں لاکھوں لڑکیاں پاکستان میں جو صرف میٹرک پاس ہیں ان کے لیے یہ ایک باعزت شعبے کے طور پر, ایک باعزت پروفیشن کے طور پر سامنے آئے اور لوگ جو فخر سے اس شعبے کو اپنے لیے چنیں ایز پروفیشن.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
ہمارے ساتھ اس وقت موجود ہیں یونیورسٹی آف کمیونٹی ڈیولپمنٹ ہنا کیمپس کوئٹہ کی انسٹرکٹر اور فیکلٹی ممبر عطیہ بی بی, جو آئی ڈی ایس پی کے جو پروگرام ہے مڈ وائف فری پروگرام, اس میں اسسٹنٹ مینیجر بھی ہیں اور ظاہر ہے کہ یہاں کی فیکلٹی ممبر بھی ہیں. تو ان سے بات کرتے ہیں. السلام علیکم عطیہ بی بی صاحبہ.
وعلیکم السلام.
عطیہ بی بی صاحبہ, بتائیے کہ اس یونیورسٹی میں جو کہ ہنا کیمپس ہے اور کمیونٹی ڈیولپمنٹ کی یونیورسٹی ہے, اس میں آپ کیا سمجھتی ہیں کہ کیا یہ جو دوسری یونیورسٹی ہیں جہاں بچیاں ماسٹرز کرنے آتی ہیں؟
ابھی تک ہم نے گریجویٹ کیے 300 اسٹوڈینٹس کو. ہم ان کو تھیوری اور پریکٹس دونوں پڑھاتے ہیں اور ساتھ میں ہم ان کو کمپیوٹر کی بھی کلاسز دیتے ہیں تاکہ وہ جو پریکٹس وہ کرتے ہیں یا ان کو ہم ان کو مٹیریلس کے تھرو ہم لوگ پڑھاتے ہیں, پریزنٹیشن کے تھرو پڑھاتے ہیں, اور دوسرا یہ ہم ان کو ڈاکومنٹریز زیادہ دکھاتے ہیں کیونکہ جو ہمارا زیادہ جو پروگرام ہے زیادہ پریکٹیکل پر فوکس ہے. تو ہم ان کو مختلف ویڈیوز وغیرہ یہ ڈاکومنٹریز دکھاتے ہیں تاکہ وہ پریکٹس کے لیے جب جاتے ہیں تو ان کو آسانی ہو, تاکہ ان کو کوئی مشکلات نہ ہو. تو ہم زیادہ پریکٹیکل, تھیوری, ریفلیکشن, ڈائری, یہ چیزیں ہم زیادہ اسٹوڈینٹس سے کرواتے ہیں تاکہ وہ کہیں اور جگہ جائیں, ان کے اندر سے یہ خوف ہے یہ ختم ہو جائے. تو زیادہ ہم ڈیلی بیس پر ہم جو آج پڑھاتے ہیں تو کل ہم ان کو ریفلیکٹ کرتے ہیں, ان کی ریفلیکشن کرتے ہیں.
تو یہ ساری جو خواتین آپ کی کیمپس میں آتی ہیں بیسیکلی یہ سب مڈ وائفز ہوتی ہیں, سرٹیفائڈ مڈ وائفز ہوتی ہیں اور 2 سال کا پورا ڈپلوما کر کے مڈ وائف بن چکی ہوتی ہیں. یہاں پر یونیورسٹی میں آپ انہیں وہ کانفیڈینس دیتی ہیں اور ان کا وہ ڈر اور خوف جو کہ خود کام کرنے سے آتا ہے وہ دور کرنے کے لیے ان کو آپ ٹریننگ دیتی ہیں. اور اس کے بعد پھر کیا ان کو ہاسپٹلس میں پھر لے کر جاتی ہیں؟ کون سے ہاسپٹل میں؟
ان کو اگر ہم لوگ دونوں طرف ہے, کوئٹہ میں بھی ان کو پریکٹس کرواتے ہیں اور کراچی میں بھی کرواتے ہیں. کوئٹہ میں ہم بی ایم سی میں لے کر جاتے ہیں اور کراچی میں ہم قطر ہاسپٹل میں ان کو پریکٹس کرواتے ہیں کیونکہ وہاں پر کراچی میں زیادہ جو سی ایم ڈبلیوز کو ان کو زیادہ وہ پریکٹس پر فوکس دیتے ہیں اور ان کو اہمیت بھی زیادہ دیتے ہیں.
تو ایک جو مڈ وائف ہے وہ اپنے کورس کے دوران, اور یہ کتنے مہینے کا کورس ہوتا ہے آپ کے یہاں؟
ہمارے हमारे यहाँ 3 मंथ का भी होता है और अभी ये है ये 1 ईयर का कोर्स है जो MLCD का कोर्स है।
इसमें ये
बेसिक भी होता है।
इसमें क्या होता है, 1 साल के कोर्स में क्या होता है?
इसमें हम लोगों ने इनको थ्योरी और प्रैक्टिस दोनों करवा दी क्योंकि इन लोगों ने पहले से पढ़े हैं ना, तो हम मजीद इसमें जैसे थ्योरी में तब्दीली आती रहती है, थ्योरीज चेंज होते हैं, उनके पास जो नॉलेज है प्रैक्टिकल में भी, जैसे मेडिसिन है मेडिसिन के नाम चेंज होते हैं, कंपनी चेंज होता है, तो प्रैक्टिस के लिए हम उनको इसलिए लेकर जाते हैं कि वो मजीद और उनके पास मालूम हो, ताकि वो पुराने वाली चीजें हैं वो उनके पास है लेकिन और नॉलेज में इनका इजाफा हो, ताकि वो डॉक्टरों से मिले, जैसे अभी कोरोना वायरस के हवाले से है और इन्फेक्शन के हवाले से है, इनको हम मजीद डिटेल से पढ़ाते हैं। जो बेसिक कोर्स है उसमें इतना मजीद डिटेल से नहीं पढ़ाते हैं टॉपिक्स, सिर्फ बेसिक चीजें इनको सिखाते हैं।
सही सही। अच्छा, फिर हर लड़की को कितनी डिलीवरीज करनी पड़ती हैं इस कोर्स के दौरान, जिससे वो उनका डर और खौफ निकल जाता है कि वो अपने देहातों में जब वापस जाती हैं तो फिर आराम से अकेले ये परफॉर्म कर लेती हैं?
हमारा टारगेट है 50 ना, उनको 50 से, अगर उनको मौका मिले, कुछ लोगों को मौका मिलता है तो वो 50 से अबव भी करवाते हैं।
अच्छा,
कभी 85 है, 75 है, इतने यहाँ तक भी इनके टारगेट्स जाते हैं।
ये जो लड़कियाँ हैं, हर साल आपने कहा कि आपके कैंपस से 30 लड़कियाँ निकलती हैं मुख्तलिफ चीजें,
साल में 30 है, 40 है, 50 है, इसी तरह निकलते हैं।
ठीक। और जब ये लड़कियाँ आपका कोर्स मुकम्मल कर लेती हैं तो फिर इनको अपने और आपको क्या फैसिलिटेट करती हैं, इनको कुछ सपोर्ट करती हैं कि ये जाकर जब अपना क्लिनिक खोलें या काम करें तो उनके पास कुछ सब कुछ हो, टूल्स हो?
जी मैम।
वो क्या करती हैं?
जी, जैसे यहाँ से वो लोग फारिग होते हैं तो हम इनको एक किट देते हैं, तो इनको हम किट देते हैं ताकि वो अपने लिए होम सेंटर खोले और अपने कम्युनिटी में काम करें, और इनके मुख्तलिफ लिंकेजेस बनाते हैं, जैसे PPHI है, MNCH है, VRSP है, इस तरह के ऑर्गेनाइजेशन के साथ हम उनके लिंकेजेस बनाते हैं ताकि वो अगर ट्रेनिंग हो, अगर उनको और मालूमात चाहिए या उनको और किट्स या इंस्ट्रूमेंट की जरूरत हो तो हम इन लोगों से इनके लिंकेजेस बनाते हैं, फिर वो अपने लिए।
तो उस किट में क्या होता है?
उसमें पूरा है, डिलीवरी किट है, BP ऑपरेटर्स है, और वेट मशीन है उसमें, और मैकिंटोश है, ड्रॉ शीट है, जो पूरा किट है। जैसे हम
तो क्या आप उन्हें क्या देखा कि वो अब जब देहातों में जो गई हैं 300 लड़कियां आपके इस कैंपस से निकलकर, वो उनकी क्या परफॉर्मेंस है, उनकी सक्सेस स्टोरी क्या है?
28,595 सेफ डिलीवरी करवाए हैं।
और ये डेटा कब का है?
ये 2017 का है, 17-18।
28,595 डिलीवरीज कराई और वो सब कामयाब रही?
जी मैम।
तो जब बच्चे पैदा हो जाते हैं उसके बाद भी उनको वो देते हैं कुछ मदद?
बाद में भी देते हैं, पहले एंटीनेटल केयर देते हैं, बाद में पोस्टनेटल केयर देते हैं।
तो ऐसे कोई इत्तला नहीं मिली कि किसी मिडवाइफ की वजह से, कि किसी गलत काम से की वजह से या कोताही की वजह से कोई नुकसान हुआ हो किसी बच्चे या माँ का?
तो मैम अभी तक कुछ भी नहीं है, क्योंकि हमने मिडवाइफ्स को पहले से, हम लोग उनको पूरे इंफॉर्मेशन देते हैं कि आपके पास अगर डिलीवरी आए तो पहले आप उस एंटीनेटर में आप उसके पूरे रिकॉर्ड्स चेक करें ना, पूरा इनका अल्ट्रासाउंड वगैरह ये सारे, अगर कॉम्प्लिकेशन पेशेंट्स हैं आप उसको हैंडल नहीं कर पाते वो फौरन रेफर करते हैं, अपने पास नहीं रखते हैं, या तो उस पेशेंट के पास साथ वो लोग खुद जाते हैं लेकिन वो रिस्क नहीं उठाते, वो अपने पास नहीं रखते हैं मिडवाइफ।
अच्छा,
उनको फौरन रेफर करते हैं,
रेफर करते हैं, खुद लेकर जाती हैं उनके पास फिर जहाँ?
जी मैम, उनके साथ ही जाते हैं वो, जहाँ मिसाल है कोयटा हो या खुशदाराना हो या उनको करीबी कोई हॉस्पिटल हो तो वो पेशेंट के साथ खुद जाते हैं, उसको पूरा डिलीवरी करवा के उसको सेफ हॉस्पिटल में रह के उसकी डिलीवरी करवा के उसको पोस्टनेटल केयर दे के फिर उसको घर लेकर आते हैं।
बहुत बहुत खूब। आतिया बीबी, आप यूनिवर्सिटी ऑफ कम्युनिटी डेवलपमेंट हन्ना कैंपस में इंस्ट्रक्टर हैं, और बेहद शुक्रिया आतिया बीबी आपने हमारे प्रोग्राम के लिए वक्त दिया। और अब हम प्रोग्राम में शामिल करते हैं यूनिवर्सिटी ऑफ कम्युनिटी डेवलपमेंट के कराची के कैंपस में मौजूद हैं रूबीना उस्मान, जो प्रोजेक्ट मैनेजर हैं इस कैंपस में, और ये तफसील से बताएंगी कि ये कैंपस किस तरह काम करता है और यहाँ पर जो मिडवाइफ्स आती हैं वो क्या क्या कुछ सीखती हैं। अस्सलाम वालेकुम रुबीना उस्मान साहब।
जी वालेकुम सलाम।
तो ये बताइए कि इस कैंपस में जो कराची में है वो उसमें क्या क्या, कौन कौन सी مڈ وائفز آتی ہیں، کہاں کہاں سے آتی ہیں، اور اس میں ان کو کیا کیا سکھایا جاتا ہے، اور اس کے کتنے حصے ہیں یا کتنی برانچز ہیں، کیسے رہتی ہیں، سارا کچھ تفصیل سے بتائیے.
بلوچستان میں کام کرتا ہے اور بلوچستان سے جو ینگ مڈ وائفز ہوتی ہیں ان کے پاس اسٹیجی تو تھیوری تو ہوتی ہے لیکن ان کے پاس پریکٹیکل نہیں ہوتا، تو پھر وہ لوگ آئی ڈی ایس پی مڈ وائفز کو لے کے کراچی آتے ہیں اور کراچی میں پھر ان کی 3 مہینے کی 3 منتھ کی ٹریننگ ہوتی ہے قطر ہاسپٹل میں، جہاں پر وہ پریکٹیکل کرتے ہیں لیبر روم اور او پی ڈی مطلب کلینک ایریاز میں پریکٹیکل کرتے ہیں، اور وہاں پر وہ ان 3 مہینوں کے اندر 50 ڈلیوریز کرواتے ہیں جس میں اے پی اسٹچ بھی ہوتا ہے، اے پی اسٹچ بھی کرتے ہیں اور ادر کیسز بھی کرتے ہیں، اور وہاں پر رہتے ہوئے وہ اور پھر وہ اپنے پاس نوٹ کرتی ہیں، پھر وہ دوبارہ جا کے اپنے کمیونٹی میں وہاں پر جا کے سروسز دیتی ہیں، اور پھر وہاں پر وہ خود انڈیپینڈنٹلی مڈ وائفز کام کرتی ہیں. اور اس وقت ہم لوگ بلوچستان آئی ڈی ایس پی کی مڈ وائفز بلوچستان کے 27 ڈسٹرکٹس میں ہیں.
اور کتنی ہیں؟
More than 300.
تو کیا وہ انڈیپینڈنٹلی اپنے کلینکس چلا رہی ہیں یا کسی کے ساتھ مل کر یا ہاسپٹلز میں کام کر رہی ہیں؟
کچھ جو ہیں ان لوگوں کے اپنے ہوم سینٹر ہیں اور کچھ جو ہیں وہ کسی اور کے ساتھ مل کے جیسے کسی کلینک میں چلے گئے وہاں پر، اور جب پیشنٹ اگر ان کے پاس کوئی ہوتی ہے تو پھر وہ پیشنٹ کے گھر جا کے وہاں پر مطلب ان کو سروسز دیتے ہیں، اگر کوئی ڈلیوری کیس آ جائے کچھ آ جائے تو پھر وہ پیشنٹ کے گھر بھی جاتی ہیں، اور ہوم سینٹر ہیں لیکن سب کے نہیں.
COVID-19 کے دوران کچھ بتائیے کہ ان کا کیا رول ہے مڈ وائفز کا، خاص طور پر دیہی علاقوں میں جہاں کے ویسے بھی ہاسپٹلز کم ہوتے ہیں.
پہلے تو ہم لوگوں نے ان کے مطلب آن لائن سیشنز دیے تھے، آن لائن ان کو اس طرح سیشن لیے تھے کہ جب آپ کے پاس پیشنٹ آئے تو آپ کو ڈسٹینس رکھنا ہے اور پیشنٹ کو اتنی نالج دینی ہے کہ وہ ماسک پہنے اور ہینڈ واش کرے اور کتنا ڈسٹینس اور اپنے مطلب گھر پہ کیسے کیئر کر سکتا ہے. تو ان لوگوں نے کمیونٹیز میں سیشنز بھی لیے اور جو جو ان کے پاس پیشنٹ آئے ان کو بھی بتایا، اور ابھی جب یہ لوگ مطلب ان کے پاس کوئی پیشنٹ آتا ہے تو وہ خود بھی گلوز ماسک وغیرہ پہن کے پھر پیشنٹ کا چیک اپ کرتے ہیں. اور کل جیسے میرے کسی سے ایک مڈ وائف سے بات ہوئی جو کہ نصیرہ بات کی ہے، ابھی اس کووڈ کے ڈیورنگ کووڈ اس نے 35 کیسز کروائے، تو وہ بتا رہی تھی کہ ہم مطلب ماسک اور گلوز اور ایپرن کا یوز ضرور کرتے ہیں، اور یہ پھر پیشنٹ کو اور ان کے اٹینڈنس کو بھی مطلب ان کو بتاتے ہیں انفارمیشن دیتے ہیں.
تو انہیں یہ پتہ لگتا ہے کہ یہ جو پیشنٹ آیا ہے یہ کووڈ میں تو نہیں ہے؟ وہ ٹیسٹ بھی کرتے ہیں؟
نہیں، ٹیسٹ پہلے کروا دیتے ہیں، جیسے میسیجز آتا ہے تو وہ پیشنٹ کے مطلب کافی جگہ جہاں پر ابھی تو ایسا ہے کہ کووڈ کے تو ہر جگہ پہ ٹیسٹ ہو رہے ہیں، اور اسٹارٹ میں جب نہیں تھے تو پھر وہ اپنی کیئر کرتے تھے، اور اب جب ہیں تو پھر وہ پہلے سے جو جو ان کی پیشنٹ ہوتی ہیں ان کے ٹیسٹ کروا دیتے ہیں اور آگے ان کو میسج دکھاتے ہیں،
ٹیسٹ کے ریزلٹ کے بعد ان کو داخل کرتے ہیں. تو ایسا تو نہیں ہوا کہ کووڈ کی کوئی پیشنٹس آئیں اور انہوں نے ان کو اٹینڈ نہیں کیا یا مشکل ہوئی؟
نہیں، ایسا تو نہیں ہوا. اور پھر یہ کہ وہاں پر تو پیشنٹ بھی مطلب زیادہ تر اینڈ ٹائم پہ آتے ہیں، اتنا ان کو ٹائم نہیں لگتا میرے خیال میں کہ 1-2 دن ان کو وہاں رکنا پڑے، اسٹے کرنا پڑے.
کچھ ہمارے سننے والوں کو بتائیے، وہ لڑکیاں جو سن رہی ہیں اس وقت آپ کا پروگرام، جو میٹرک پاس ہیں، دیہاتوں میں رہتی ہیں، ان کو بتائیے کہ مڈ وائف کی جو ٹریننگ ہے اس کی کیا فائدے ہیں، اور وہ کیوں گھر میں بیٹھنے کی بجائے اس کورس کو کیوں نہ کریں؟
مڈ وائف کی ٹریننگ کا یہ فائدہ ہے کہ کم سے کم جو ہم مطلب جو لوگ دیہاتوں میں رہتے ہیں کم سے کم انہیں یہ تو پتا ایک نالج ہوتی ہے کہ اگر ان کے گھر پہ کوئی پیشنٹ ہے ہائی بی پی کا تو اس کا بی پی تو ہائی نہیں ہو گیا، یا کوئی لو بی پی کا اس کو کون سی میڈیسن دینی چاہیے، یا پھر اکثر ایسا ہوتا ہے کہ پیشنٹ کا بی پی ہائی ہوتا ہے اسے فٹس پڑ رہے ہوتے ہیں اور لوگ ان کو لے کے جاتے ہیں مزاروں پہ یا پیر بابا پتا نہیں کہاں کہاں کے، اس کو کوئی پتا نہیں کیا ہو گیا، کوئی روحانی مسئلہ ہی ہو. تو سب سے پہلے یہ چیزیں کیا جب ہمیں نالج ہوگی تو ہم اپنی فیملی کو نالج دیں گے، और इसके अलावा ऐसी पेशेंट्स आते हैं जिनको मतलब रेफर करने में बहुत टाइम लगता है, जब उनको अगर बीपीएच उनका हो जाए या एपीएच हो जाए तो बहुत ज्यादा डिस्टेंस से, लॉन्ग डिस्टेंस से बलोचिस्तान का, और जब पेशेंट रेफर करते हैं तो फिर उनकी मतलब रास्ते में ही उनकी डेथ हो जाती है, अमवात हो जाती है। इसी वजह से बलोचिस्तान में शराय अमवात भी ज्यादा है। तो अगर मतलब एक एक देहात में, एक गांव में अगर 10-12 मिडवाइफ्स हों और वो सही से काम करें, अपनी फैमिली को फैसिलेट करें, अपनी फैमिली को इस बारे में समझाएं कि हॉस्पिटल जाना कोई बुरी बात नहीं है, या फिर अगर किसी पेशेंट का ऑपरेशन होना है तो वो उसकी मतलब नीड इसलिए, ऐसा नहीं कि डॉक्टर खुद से कर रहे हैं, और फिर अगर उसको किसी अगर वो पेशेंट बहुत ज्यादा एनीमिक है तो फिर उसको पहले से किसी हॉस्पिटल में अपना कार्ड वगैरह बनवाना चाहिए, ताकि उसको उस टाइम मुश्किल ना हो जिसको अभी हम सब लोग मतलब जितने भी बलोचिस्तान के लोग हैं दूर दराज एरिया में इस मुश्किल से गुजर रहे हैं कि हम जब पेशेंट को लेके जाते हैं या तो उसकी डेथ होती है या फिर ये होता है कि पेशेंट को फिस्टूला हो जाता है। तो कम अज कम इन दो चीजों से हम महफूज रहेंगे, क्योंकि अगर एक माँ की जान जाती है तो फिर पूरा घर बर्बाद होता है।
तो और अगर जो लड़कियां बैठी हैं देहात में, फारे हैं, पढ़ी लिखी हैं, थोड़ी बहुत मैट्रिक तक हैं, वो अगर ये कर लें, कोर्स कर लें 2 साल का, तो उनके लिए वहां पर इदारे मौजूद हैं नजदीक जहां वो पढ़ सकें, ये मिडवाइफ का कोर्स कर सकें?
जी, इदारे तो है, मतलब गवर्नमेंट के काफी सारे, मेरे ख्याल में इस वक्त गवर्नमेंट के कोई 15 डिस्ट्रिक्ट में इदारे काम कर रहे हैं, उनके तुर्बत में, पिशीन में और पंजपुर में, इन जगहों पे तो हैं स्कूल्स हैं, इसी तरह नसीराबाद और सिंधी में भी हैं। तो ये ऐसे ऐसे एरियाज हैं जहाँ पर नीड कोर्सेज करने की, मतलब लड़कियों को बाहर निकलने की, और खासतौर नसीराबाद, जलमक्सी, इन जगहों पे तो बहुत ज्यादा नीड है। तो अगर हम ये सोच रखें कि अगर ये हम कोर्स करें सिर्फ अपने लिए, अपनी कम्युनिटी के लिए, चाहे वो 100 घर ही, अगर 100 घर में से हम 50 घर को भी अपनी सर्विसेज दें तो फिर शायद बाकी लोग देख के, एक होता है ना कि लोग देखते हैं कि हाँ भाई इसने ये किया तो इसका ये रिजल्ट आ गया, तो वो एक रोल मॉडल बन जाएगी और फिर इसी तरह दूसरे लोग उनको देख के बाहर निकलेंगे, दूसरी लड़कियां।
बेहद शुक्रिया रुबीना उस्मान, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप कराची में हमारे साथ मौजूद थी, यूनिवर्सिटी ऑफ कम्युनिटी डेवलपमेंट के कैंपस में, जो के होती हैं, मिडवाइव्स होती हैं, उनको ट्रेनिंग भी देता है, उनको पढ़ाता भी है, आप उसकी इंस्ट्रक्टर भी हैं और आप वहाँ की प्रोजेक्ट मैनेजर भी हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद। इस वक्त हमारे साथ मौजूद है कम्युनिटी मिडवाइफ फ्री स्कूल मलीर की प्रिंसिपल तस्मीना कादरी, उनसे पूछते हैं कि इनका जो स्कूल है हैंड्स का, हैंड्स के तहत जो चल रहा है स्कूल, इसमें कितनी मिडवाइफ्स पढ़ती हैं, उनको किस तरह पढ़ाया जाता है, उनके टीचर्स कौन हैं, और यहाँ से पढ़ने के बाद उनका क्या फ्यूचर क्या होता है। तो बात करते हैं। तस्मीना साहिबा, कुछ बताइए कि ये स्कूल आपका कब से कायम हुआ और इसमें क्या सिस्टम है, कितनी मिडवाइफ्स पढ़ती हैं, कहाँ से आती हैं, किस तरीके से उनकी हेल्प होती है इस स्कूल में?
हमारा मैम स्कूल जो है 2002 से स्टार्ट हुआ है ना, जो कि रूरल एरिया में काम करे, मलहीर के रिमोट एरिया में काम कर रहे हैं, और हम लोग जो है कम्युनिटी मिडवाइफरी की वो स्टूडेंट्स जो कि मैट्रिक पास होती हैं, और रूरल से हम उनको लेते हैं एडमिशन के लिए। इनको तकरीबन ये पहले 18 मंथ्स का कोर्स था, अभी ये 2 ईयर्स का हो गया है, जो कि पाकिस्तान नर्सिंग काउंसिल से रजिस्टर्ड है, और इनको यहाँ पे हम 2 ईयर्स तक हॉस्टल में ही रखते हैं, हमारे पास हॉस्टल फैसिलिटी है, और यहाँ पे हम इनको थ्योरी पढ़ाते हैं, और इसके अलावा इनका प्रैक्टिकल होता है, 25% जो है इनकी थ्योरी होती है, 75% इनका प्रैक्टिकल होता है। इनको हम जो है डिलीवरी, एंटीनेटल, पोस्टनेटल, फैमिली प्लानिंग और वैक्सीनेशन और जो फर्स्ट एड होते हैं, ये हम इनको स्किल्स देते हैं, और ये अपनी कम्युनिटी में जाके जो है पास आउट होने के बाद जो है वहाँ जाके एक छोटा सा क्लिनिक रन करती है, वहाँ पे मदर और चाइल्ड पे काम कर रही होती है। पर ईयर हम 30 स्टूडेंट जो है वो लेते हैं।
अच्छा, तो
पहले तो हम यहाँ सिखाते हैं उनको डमीज पे डेमोन्स्ट्रेशन करते हैं, और उसके बाद जब यहाँ सीख जाती है स्किल तो उसके बाद जो है हम रियल पेशेंट पे उनको।
तो इनके इनके इम्तिहान का फिर तरीका क्या होता है, कौन इनका इम्तिहान लेता है, कैसे रिजल्ट आता है, कैसे इनको सर्टिफिकेट मिलते हैं?
मैम इनके इम्तिहान में हम इंटरनल एग्जाम लेते हैं और एक्सटर्नल एग्जाम होते हैं ना, एक्सटर्नल एग्जाम जो होता है वो सिंध नर्सेज एग्जामिनेशन बोर्ड लेता है, जो नर्सिंग का बोर्ड है वो ले रहा होता है एक्सटर्नल में, और इंटरनल में हम फैकल्टी ले रही होती
है। तो वो जो 300 आपके पास से गई है वो इस वक्त कहाँ है?
वो कुछ तो हॉस्पिटल में जॉब कर रही है, ज्यादातर जो है अपने ही कम्युनिटी में क्लिनिक रन कर रही है।
और वो अंदाजन हर लड़की जो है कितनी कितनी ख्वातीन को बच्चे की पैदाइश में मदद कर रही है इस वक्त एवरेज?
जब ट्रेनिंग हो रही होती है ना तो उस दौरान इनका टारगेट होता है, तो वो टारगेट उनको कंप्लीट करना होता है ना, जैसे एंटीनेटल का टारगेट है कि आपने जो है इतने एग्जामिनेशन करने हैं, इतनी एंटीनेटल करने हैं, तकरीबन 50 तक एग्जामिनेशन और एंटीनेटल और 20 डिलीवरीज करानी है।
अच्छा।
तो इनका ये टारगेट होता है, लेकिन जिस कम्युनिटी में वो काम कर रही है वो फिर डिपेंड की जाती है कि वहाँ की पॉपुलेशन कितनी है और वहाँ पे फैसिलिटीज, अगर और कोई फैसिलिटीज है हेल्थ की तो ज्यादातर तो आपको पता है कि हॉस्पिटल और बड़े हॉस्पिटल में जो है रेफर होते हैं, लेकिन अगर ऐसी ऐसी कम्युनिटी है जहाँ पे जो है हेल्थ की फैसिलिटीज दूसरी नहीं है तो फिर वो इनके पास पेशेंट आते हैं।
मतलब ये पूरी माहिर होती हैं, कोई भी प्रॉब्लम हो देहात में तो ये सबको हैंडल कर लेती हैं।
जी जी कर लेती हैं।
तो बहुत शुक्रिया तस्मीना कादरी, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप कम्युनिटी मिडवाइफ फ्री स्कूल मलीर की प्रिंसिपल हैं, बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urdubioa और ट्विटर और इंस्टाग्राम पर @urdubioa पर हमें फॉलो कीजिए।
हमने इस वक्त अपने प्रोग्राम में दावत दी है फैसलाबाद कॉलेज ऑफ नर्सिंग की प्रिंसिपल कुलसुम अख्तर को। अस्सलाम वालेकुम कुलसुम अख्तर साहिबा।
वालेकुम अस्सलाम।
कुलसुम साहिबा कुछ बताइए कि इसका आपके कॉलेज का नाम तो है फैसलाबाद कॉलेज ऑफ नर्सिंग, तो क्या इसमें जो मिडवाइव्स हैं वो किस तरह इसमें एंट्री लेती हैं?
वो ऐसा है कि पहले जनरल नर्सिंग करती है, 3 ईयर डिप्लोमा होता है, और उसके बाद फिर जो 4th ईयर उनका होता है वो मिडवाइफ का होता है, नर्स मिडवाइफ, वो एक अलग से कोर्स है लेकिन इसी के अंदर इंक्लूडेड है। जब तक वो ये नहीं करती तो उनको जॉब नहीं मिल सकती एज अ चार्ज नर्स या स्टाफ नर्स।
मिडवाइफ को अलग से दाखिला नहीं मिलता इस कॉलेज में?
नहीं, हमारी अपनी स्टूडेंट्स जो होती हैं यहाँ से फारिग हुई 3 ईयर डिप्लोमा करके उन्हीं को हम आगे लेके जाते हैं मिडवाइफरी कोर्स के अंदर।
तो फिर वो लेकिन वो नर्सिंग, वो जो नर्सेज हैं वो तो हॉस्पिटल्स में काम करती हैं, तो कम्युनिटी के लिए कोई काम नहीं होता आपके कॉलेज में?
नहीं नहीं कम्युनिटी के लिए काम हो रहा था हमारे कॉलेज में, 2007 से एक लॉन्च हुआ था प्रोग्राम CMW कम्युनिटी मिडवाइफ के नाम से, और वो 2 ईयर पहले वो था 18, फिर 2 ईयर का हो गया। तो वो बहुत सारी नर्सेज मिडवाइफ्स प्रोड्यूस हुई है CMW, और उन्होंने बड़ा कम्युनिटी को जो एक सहारा दिया है और बहुत उन्होंने माओ को और बच्चों को देखा है, लेकिन वो प्रोग्राम अब हमारा एंड हो गया है, ये लास्ट हमारा बैच था जो कि अब बस खत्म है।
तो क्या वजह इसको क्यों क्यों खत्म किया गया?
ये एक्चुअली हमारा पाकिस्तान का नहीं था, ये पहले भी WHO ने इसको स्टार्ट किया था, उनके ताबून के साथ फिर हमारे टीचर्स ने इनको फैसिलिटेट किया, मिडवाइफ को ट्रेन किया और काफी उन्होंने भी इसमें हेल्प आउट किया।
लेकिन वो जो मिडवाइफ थी, वो जो WHO का प्रोग्राम था उसकी जो मिडवाइफ थी वो आपके कॉलेज में पढ़ती थी या उनके लिए अलग कोई इंस्टीट्यूट
था? जी हमारे कॉलेज में। नहीं नहीं हमारे कॉलेज में।
अच्छा, उनकी बाकायदा क्लासेस होती थी और कितने साल का, कितने साल
उनकी आप देख लें 2007 से अब तक ये 13 साल,
तो कितनी प्रोड्यूस हो गई और हर साल कितनी होती थी अंदाजा?
हर साल जो है 25।
तो और वो कितने साल का होता था उनका कोर्स?
2 ईयर्स।
2 ईयर्स के बाद वो मिडवाइफ बन जाती थी, कम्युनिटी मिडवाइफ
बन जाती थी।
अच्छा, तो उनको कहीं जॉब,
वो ट्रेंड होती थी और नहीं जॉब उनको गवर्नमेंट में नहीं देते थे, उनको घरों में ही कहते थे कि अपनी कम्युनिटी में जाके सर्व करें, बकायदा उनको 6,000 जो है वो स्टाइपेंड या पे या जो भी करें वो मिलता था, बाकी जो उन्होंने डिलीवरीज करनी है थोड़ा बहुत वो कोई उनसे भी ले ही लेती होंगी। ये है कि काफी जो है ना बर्डन कम हुआ हुआ था हॉस्पिटल से।
तो अब क्या समझती हैं अब जब ये मिडवाइफ को इन्होंने खत्म कर रहे हैं, कोर्स ही खत्म कर रहे हैं, प्रोड्यूस ही नहीं करेंगे कम्युनिटी मिडवाइफ, तो आप क्या समझती हैं इसका क्या नुकसान होगा दही इलाकों में खासतौर पर?
दही इलाकों में माँ बच्चा जो है वो सफर करेगा, लोग इतने नहीं है वेल एजुकेटेड के वो हॉस्पिटल्स में आए हैं, सब लोग वहाँ से ये छोटी मोटी दाइयों से जो अनट्रेंड सी होती हैं किसी के पास बैठ के थोड़ा बहुत काम सीख लेती हैं, तो उनसे फिर वो करवाएंगे डिलीवरीज और फिर बस खराब ही मसले होने हैं। ये कि ये पढ़ी लिखी थी, एजुकेटेड थी, फिर 2 ईयर इनकी ट्रेनिंग भी होती थी, इधर अच्छी ट्रेनिंग उनको करवाते।
तो बहुत बुरी सूरत हाल है और कोई अच्छी खबर नहीं है कि वो कम्युनिटी मिडवाइफ्स जो कि एक बड़ा खिदमत कर रही थी, उनकी तालीम डिग्री और उनकी तरबियत का तमाम सिलसिला, उनकी ट्रेनिंग का सिलसिला अब खत्म हो गया, जो कि पहले भी WHO ही कर रहा था, उसमें गवर्नमेंट इस हद तक इन्वॉल्व थी कि वो कॉलेज में उनको क्लासेस देने की इजाजत
थी। बिल्कुल, क्लासेस देने थे, टीचर्स दिए हुए थे उनको, और
बिल्डिंग कोई नहीं थी उनकी अलग से,
नहीं लेकिन कहीं कहीं बिल्डिंग भी बनी है, इधर हमारे
बेहद शुक्रिया कुलसुम अख्तर साहिबा, आपने हमें बताया कि फैसलाबाद कॉलेज ऑफ नर्सिंग जो है जिसकी आप प्रिंसिपल हैं, किस तरह कम्युनिटी मिडवाइफ्स को ट्रेनिंग देता रहा है और अब ये कोर्स खत्म हो गया है, जो एक अच्छी खबर नहीं है। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urdubhoe और ट्विटर और इंस्टाग्राम पर @urdubhoe पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खुसूसी शो के साथ। और अब हम प्रोग्राम में शामिल कर रहे हैं खरान से, जो बलूचिस्तान का ही एक इलाका है, और वहाँ से गुल मोहम्मद हैं जो नेशनल कमीशन फॉर ह्यूमन डेवलपमेंट में फील्ड ऑफिसर हैं, और यहाँ के देहातों में इनका रबता रहता है स्कूलों के हवाले से भी और कम्युनिटी डेवलपमेंट के हिसाब से भी। तो इनसे पूछते हैं कि जो मिडवाइफ्स यहाँ पर काम कर रही हैं वो किस तरह काम कर रही हैं और उनको क्या मसाइल पेश आते हैं और ये उनकी क्या हेल्प करते हैं अगर कुछ कर सकते हैं तो। वहाँ सर कुछ बताइए कि आप जिन देहातों में जाते हैं बलूचिस्तान के, वहाँ पर जो खवातीन हैं जब वो माँ बनने के मराहिल से गुजरती हैं तो उनकी मदद के लिए क्या सिस्टम मौजूद है?
यहाँ पे दूर दराज में कोई खातरखा कोई वो नहीं है, सिस्टम मौजूद नहीं है कि वो डिलीवरी के टाइम क्या कहते हैं दिस डिफिकल्टीज को फेस कर सके। ज्यादातर यहाँ पे औरतों को ब्लड की वजह से अमवात का भी सामना करना पड़ रहा है।
तो यहाँ पर ट्रेंड आई हैं, उनका क्या रोल है?
उनका रोल है कि उनके ट्रेनिंग के बाद अभी अमवात कम हो गए हैं क्योंकि ये उधरी जाते हैं किल्लियों में देहातों में, उधरी उनको ट्रीट करते हैं, इनकी वजह से बहुत कम हो गया है।
तो
हम लोग चाहते हैं इस तरह के और मतलब ट्रेनिंग हो जाए, इस तरह के और भी लेडीज मतलब काम कर सके ताकि सबको फोकस किया जा सके।
तो ज्यादातर यहाँ जो खरान के देहातों में खवातीन हॉस्पिटल्स में अपनी डिलीवरीज करा रही हैं, बच्चे पैदा हो रहे हैं या घरों में ही होते हैं?
ज्यादातर घरों में होता है, जो इमरजेंसी केसेस होते हैं वो फिर हॉस्पिटल में रेफर होते हैं।
तो हॉस्पिटल्स कितनी दूर होते हैं यहाँ से देहातों से?
वो किलोमीटर्स के हिसाब से है, मतलब नजदीक के जो किल्लियां हैं देहाते हैं वो तो पहुँच सकती है, जो दूर है उनके लिए काफी मुश्किल है।
तो हमने ये सुना कि रास्ते में ही अमवात हो जाती हैं हॉस्पिटल जाते
हैं। बिल्कुल,
तो कुछ अंदाजा के
वहाँ से देहातों से या मतलब दिल्लियों से या बहुत ज्यादा इमरजेंसी केस होता है उनको क्वेटा रेफर किया जाता है, फिर क्वेटा के रास्ते में अमवात हो जाती है।
और
यहाँ से रास्ते में तकरीबन 6-7 घंटे का सफर है।
तो इसके लिए आपकी कम्युनिटी में कुछ खास काम नहीं हो रहा कि इन अमवात को कम किया जाए या बचाया जाए इन खवातीन को?
मिडवाइफ्स अपने तरीके से तो काम कर रहे हैं, बाकी दूसरे NGOs भी हैं, ITSP है, BRSP है, कुछ और भी हैं, इस्लामिक रिलीफ भी है, लेकिन हेल्थ डिपार्टमेंट की तरफ से बहुत सारी कमियां हैं अभी तक।
तो आपने
कुछ लेडीज डॉक्टर भी यहाँ पे है जिनके पोस्टिंग यहाँ पे, लेकिन बैठी हुई है क्वेटा है कराची बड़े बड़े शहरों में, यहाँ पे ड्यूटी भी नहीं करते हैं, उनकी वजह से भी काफी परेशानी है आवाम को।
तो आपने खुद देखा कुछ, आपको अंदाजा कि हर साल या हर माह या हर दिन कितनी खवातीन जो है वो इंतकाल कर जाती हैं इसी वजह से कि उनको सहूलत नहीं मिलती हेल्थ की?
تقریباً 8 سال 15 سے 20 تک اموات ہو جاتی ہیں ڈلیوری کیسز میں.
کتنے ایریا کس جگہ پر, خاران میں یا آپ کے مشاہدے میں آتی ہیں؟
نہیں نہیں خاران میں, یہ مطلب تصدیق شدہ ہے بالکل خاران میں, اور دور دراز علاقوں میں بھی. چھوٹے عملوں کا بہت بڑا مسئلہ بھی یہی ہے, 30 کے درمیان ان میں بچے بھی شامل ہیں, اس میں ڈلیوری کیسز کے جو پیشنٹ ہے وہ بھی شامل ہے. رستے میں ان کی اموات ہو جاتی ہے یا ڈلیوری کے ٹائم ان کی اموات ہو جاتی ہیں, یہ بلڈ نہ رکنے کی وجہ سے بھی ان کی اموات ہو جاتی ہے.
تو یہاں کا جو ہیلتھ ڈپارٹمنٹ ہے وہ اس کو رابطہ کیا کبھی آپ لوگوں نے؟
بالکل ہم لوگوں نے بھی رابطہ کیا ہے, جتنا بھی یہاں پہ سول سوسائٹی ہے ان لوگوں نے بھی رابطہ کیا ہے, لیکن یہ مسئلہ ابھی تک حل نہیں ہو سکا ہے لیڈیز ڈاکٹر کا اور اس مسئلے کے.
تو پھر مڈ وائفز کتنی ہیں آپ کے ایریے میں جو کہ اپنا یہ رول ادا کر رہی ہیں, خاص طور پر COVID-19 میں انہوں نے پھر کیا رول پلے کیا؟
ادھر تقریباً 10 کے قریب ہیں مڈ وائفز. کورونا میں بھی ان لوگوں نے بہت اہم رول ادا کیا تھا, یہاں پہ کٹس وغیرہ, ماسک, سینیٹائزر وغیرہ بھی تقسیم کیے تھے.
تو اس دوران کوئی اموات ہوئی جو COVID-19 کے دوران جب بچے پیدا ہوئے تو؟
جی جی نہیں, اس طرح کے کوئی کیسز ابھی تک سامنے نہیں آئے ہیں.
بہت شکریہ گل محمد صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
دنیا بھر سے اہم خبروں, دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹ فارمز پر, facebook.com/urduvoa اور ٹویٹر اور انسٹاگرام پر @urduvoa پر ہمیں فالو کیجیے.
تازہ ترین خبریں, اہم واقعات, آڈیو ویڈیو رپورٹس اور تجزیے دیکھنے, سننے اور پڑھنے کے لیے ڈاؤن لوڈ کیجیے VOA اردو کی نئی ایپ. خبریں اب ہر وقت آپ کی مٹھی میں.
اس وقت ہمارے ساتھ موجود ہیں خیبر پختونخوا میں سوشل امپاورمنٹ تھرو ایجوکیشن اینڈ نالج یا سیکھ کے ایگزیکٹو ڈائریکٹر اور فاؤنڈر شیر افضل گجر, جنہوں نے کے پی کے کا جو ریسکیو 1122 ہے خیبر پختونخوا کا ایمرجنسی سروس کا, ان کے ساتھ مل کر ایک ٹریننگ مکمل کروائی ہے. ایک ٹریننگ کروا رہے ہیں خواتین کی اور ٹرانسجینڈر کی اور کچھ رضاکار مردوں کی بھی, لڑکوں کی بھی. اور اس ٹریننگ میں کیا کیا کچھ شامل ہے یہ ہم انہیں سے پوچھتے ہیں.
السلام علیکم. السلام
شیر افضل گجر صاحب, بتائیے کہ آپ کی یہ جو آرگنائزیشن ہے اس نے یہ جو ٹریننگ ابھی شروع کروا دی ہے جس کا پہلا مرحلہ مکمل ہو چکا ہے, کچھ ہمارے سننے والوں کو بریف کیجئے کہ اس کا مقصد کیا تھا اور اس میں کیا کیا ٹریننگ دی گئی؟
جی, یہ خیبر پختونخوا ایمرجنسی سروس جو ہے ریسکیو 112 کے نام سے ضلع مانسہرہ کے اندر جو ہے یہ 2 ماہ پہلے یہ ادارہ یہاں پہ اپنی سروس شروع کی ہے, اور یہ بنیادی طور پہ یہ پورے خیبر پختونخوا میں یہ ادارہ جو ہے کچھ ہی عرصہ پہلے جو ہے انہوں نے کام اپنا شروع کیا ہے, اور یہ خواتین کے حوالے سے کام کرنا چاہ رہے تھے, کیونکہ مانسہرہ میں اور جو ہمارے جو ہزارہ کے اپر اضلاع ہیں جیسے بٹگرام ہے, کوہستان ہے, تورگر ہے, تو ان اضلاع میں انہیں بڑی مشکلات پیش آ رہی تھیں خواتین کے حوالے سے, کہ انہیں خواتین رضاکار جو ہے ٹریننگ کے حوالے سے نہیں مل رہی تھی. تو اس حوالے سے ہم نے ان کے ساتھ ایم او یو کیا ہے, اور اس میں ہم جو ہے ہم نے اپنے جو سیکھ کی جو ہماری والنٹیئرز تھی, جو ہمارا ادارہ ہے سوشل امپاورمنٹ تھرو ایجوکیشن اینڈ نالج سیکھ, ہم نے کورونا کے دوران جو جن والنٹیئرز نے ہمارے ساتھ موجود تھے اور جو خواتین تھیں اسپیشلی, ان کو جو ہے ہم یہ ٹریننگ کا ہم نے بندوبست کیا ہے, اور یہ ٹریننگ جو ہے یہ اس کا انعقاد جو ہے یہ ہم نے کیا, اور یہ جو ریسکیو 111 کی جو ٹیم ہے وہ اس میں بوائز بھی ہیں اور لڑکیاں بھی ہیں, وہ خواتین کو ٹریننگ دے رہی تھی جن میں ابتدائی جو طبی امداد ہے, فائر فائٹنگ ہے, اس طرح ڈیزاسٹر مینجمنٹ کے حوالے سے جو ہے نا انہوں نے خواتین کو جو ہے ٹریننگ دی ہے. اور اس حوالے سے چونکہ خواتین کی بڑی اس ٹریننگ کی خواتین کے حوالے سے بڑی اہمیت ہے, کیونکہ یہ جو سروس ہے یہ بنیادی طور پہ اگر گھر میں کوئی حادثہ ہو جاتا ہے, کوئی آگ لگ جاتی ہے, کسی جگہ میں کوئی پانی میں ڈوب جاتا ہے, کوئی بلڈنگ گر جاتی ہے, یا کوئی بھی قدرتی آفت آتی ہے, تو یہ فوری رسپانس کرتے ہیں 7 منٹ کے اندر اندر. تو خواتین کے حوالے سے چونکہ گھر کے اندر اگر کوئی حادثہ ہوتا ہے تو وہاں پہ زیادہ تر خواتین موجود ہوتی ہیں, بچے اگر کوئی چیز نکل لیتے ہیں ان کے گلے میں پھنس جاتی ہے, یا یہ ڈلیوری کیسز کو بھی رسپانس کرتے ہیں اور گھر سے ہاسپٹل تک جو قریبی ہاسپٹل ہوتی ہے, تو خواتین کے حوالے سے چونکہ اس کی بڑی اہمیت تھی تو انہوں نے یہ ٹریننگ جو ہے ہم نے ان کے ساتھ مل کے یہاں پہ انعقاد کیا ہم نے اپنے آفس میں, اور اس میں خواتین نے ہماری جو رضاکار خواتین ہیں انہوں نے جو ان کا پہلا بیج ہے وہ ٹریننگ مکمل ہوئی ہے. اس کے ساتھ ہم منڈے سے جو ہے بوائز کی وہ شروع کر رہے ہیں, اور اس کے اگلے بیج میں ہم ٹرانسجینڈر جو ہیں وہ تقریباً ہمارے کچھ ٹرانسجینڈر ہیں ہمارے رضاکار ہیں سیکھ کے, ان کو بھی ہم یہ جو ہے ٹریننگ دلائیں گے.
یہ بتائیے کہ یہ خواتین کن کن علاقوں سے تھیں اور کتنی ان کی تعداد تھی جن کو ٹریننگ آپ نے دی ہے؟
جی, یہ ڈسٹرکٹ مانسہرا سے ہے، تعلق ڈسٹرکٹ مانسہرا کے مختلف جو دیہات ہیں، گاؤں ہیں اور کچھ شہری علاقے ہیں وہاں سے ان کا تعلق ہے. مختلف جو یہ سوشل ایکٹیوسٹ ہیں جو سیکھ کے ساتھ کافی ٹائم سے جو ہے رضاکار ہیں. پہلا بیچ جو ہے جو ہم نے ان کو ٹریننگ مکمل کروائی ہے، اور اس کے ساتھ ساتھ جو ہم باقی جو بوائز ہیں وہ بھی تقریباً 20 کے قریب ہیں، اور اس طرح 15 کے قریب ٹرانس جینڈر ہیں جن کو ہم تربیت دے رہے ہیں. جی تیار کیا ہے اس حوالے سے جن خواتین کو ٹریننگ دی گئی ہے، تو ان کو ساتھ یہ بھی جو کہ مجاورت کے بعد یہ وہ چیزیں ان کو بتائی گئی ہیں کہ وہ اپنے گھروں میں خاص کر کے جو گھریلو خواتین ہوتی ہیں جو پردے کی پابند ہیں، باہر نکلنا نہیں چاہتی، تو ان کو بھی جو ہے وہ اپنے طور پہ اپنے اپنے گھروں میں ٹریننگ دے سکتی ہیں، خاص کر کے جو یہ جو فاسٹ ایڈ کے حوالے سے، فائر فائٹنگ کے حوالے سے، اور جو جس طرح چاکنگ کے حوالے سے انہوں نے بتایا کہ اگر بچہ کوئی چیز نکل لیتا ہے یا گھر کے اندر کوئی گر کے زخمی ہو جاتا ہے تو فوری طور پہ اس کو جو ہے زیادہ نقصان سے جو ہے کیسے محفوظ رکھا جا سکتا ہے، یا آگ پہ جو ہے پھر آگ کی جو قسمیں بتائی گئیں کہ اگر آگ جو ہے وہ کسی فیول اس کو لگتی ہے تو اس کو کیسے اس پہ قابو پانا ہے، اگر کسی بلڈنگ کو لگتی ہے تو اس کو کیسے بجھانا ہے، کسی شارٹ سرکٹ سے اگر آگ لگتی ہے تو اس پہ کیسے قابو پانا ہے، یہ مختلف ٹائپس کی جو ہے ان کو بتائی گئی ہیں تاکہ حادثات جو ہے وہ بچا جا سکے. ہمارا پروگرام یہ ہے کہ ہم ان خواتین کے ذریعے ان کو چونکہ امپاور کر رہے ہیں تاکہ وہ آگے جا کے سوسائٹی کے اندر باقی خواتین کو بھی جو اپنے ساتھ شامل کریں اور ان کو مزید جو ہے وہ ٹرین کریں.
بے حد شکریہ شیر افضل گجر صاحب، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
دنیا بھر سے اہم خبروں، دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹ فارمز پر، facebook.com/urduvoa اور ٹویٹر اور انسٹاگرام پر @urduvoa پر ہمیں فالو کیجیے.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل آج کے خصوصی پروگرام کے ساتھ، اور اب امریکہ کی بات. امریکہ میں کرونا وائرس کے کیسز دنیا میں سب سے زیادہ ہیں، اور آیاما کے جائزوں سے پتہ چل رہا ہے کہ امریکی عوام صدر ٹرمپ کی جانب سے اس وبا سے نمٹنے کے انداز پر خوش نہیں. کئی ماہ کے بعد صدر ٹرمپ نے نہ صرف وائٹ ہاؤس میں کرونا وائرس پریس بریفنگ کا سلسلہ شروع کر دیا ہے، بلکہ انہوں نے پہلی بار ماسک پہننے کی اہمیت پر بھی زور دیا ہے. اس کی وجوہات کیا ہیں؟ سنیے نخبت ملک کی اس رپورٹ میں.
پیو ریسرچ کے ایک حالیہ سروے کے مطابق صرف 65% بالغ امریکیوں کا کہنا ہے کہ وہ عوامی مقامات پر یا سٹورز کے اندر ماسک پہنتے ہیں. کئی مہینوں تک چہرہ ڈھانپنے کو اہمیت نہ دیتے ہوئے اس ہفتے کے آغاز میں صدر ڈونلڈ ٹرمپ نے ماسک پہنے ہوئے اپنی ایک تصویر ٹویٹ کی اور کہا یہ وطن سے وفاداری ہے. منگل کے روز وہ وائٹ ہاؤس میں ہونے والی کرونا وائرس پریس بریفنگ میں شامل ہوئے اور ماسک پہننے کے معاملے پر اپنی حمایت کا اظہار کیا.
ماسک یہاں میرے پاس ہے، میں اسے رکھتا ہوں اور استعمال کرتا ہوں، مجھے اس سے کوئی مسئلہ نہیں ہے، اور میں یہ کہہ چکا ہوں کہ میں آپ سے بھی کہہ رہا ہوں کہ آپ ماسک استعمال کر سکتے ہیں، اگر میں گروپ میں ہوں تو میں ماسک پہنوں گا.
اپریل میں امریکہ کے سینٹر فار ڈیزیز کنٹرول اینڈ پریونشن نے اپنی سابقہ ہدایات میں تبدیلی لاتے ہوئے طبی عملے کے ساتھ ساتھ تمام امریکیوں کے لیے ماسک پہننا ضروری قرار دیا تھا، لیکن امریکی صدر پچھلے مہینے تک عوامی مقامات پر اس کا استعمال نہیں کر رہے تھے. انہوں نے یہ کہہ کر اسے رد کر دیا تھا کہ لوگوں کو آزاد ہونا چاہیے. واشنگٹن پوسٹ اور اے بی سی نیوز کے ایک سروے کے مطابق 64% امریکی افراد صدر ٹرمپ کے کورونا وائرس کے بحران سے نمٹنے کے طریقہ کار کو رد کر رہے ہیں.
وبا بڑھنے کے ساتھ ان کی مشکلات میں اضافہ ہو رہا ہے، ان علاقوں میں بھی جہاں ریپبلکن گورنرز نے ان کی بات سنتے ہوئے کاروباروں کو کھولا، اور اب انہیں وبا کی وجہ سے سخت ترین مشکلات نظر آ رہی ہیں، اور اس وجہ سے ان کا کام اور بھی مشکل ہو جاتا ہے.
امریکہ میں اب تک کورونا وائرس سے 140,000 سے زیادہ ہلاکتیں اور 38,00,000 سے زیادہ کیسز رپورٹ ہو چکے ہیں، اور سی ڈی سی کا نیا ڈیٹا بتاتا ہے کہ اصل تعداد اس سے 10 گنا زیادہ ہو سکتی ہے. انتظامیہ اس بات پر مصر ہے کہ یہ نیا اضافہ ٹیسٹنگ بڑھانے سے ہوا ہے، لیکن ماہرین کہتے ہیں ملک میں کرونا وائرس پر کوئی قومی پالیسی نہ ہونے کی وجہ سے ملک کا اتنا برا حال ہوا.
The countries that have done well have had a clear national policy. They put the public health people.
وہ ممالک جنہوں نے اس معاملے پر قابو پایا ان کے ہاں واضح قومی اور طبی پالیسی موجود تھی. سیاسی رہنماؤں نے طبی عملے کی مدد کی اور آبادی کو واضح پیغامات پہنچاتے رہے. عوام کو پتا تھا کہ پروگرام کیا ہے اور وہ تعاون کرنے کو تیار ہیں. یہی کامیابی کا فارمولا ہے، اور گورنرز پر سب کچھ چھوڑ دینا تباہی کو دعوت دینا ہے.
ایک طرف کرونا کیسز میں اضافے کے باوجود امریکی افراد گرمیوں کی چھٹیوں کے لیے ساحل سمندر جیسی جگہوں پر اب بھی جا رہے ہیں اور سرکار کی جانب سے ایسے میں ماسکس پر بیانات، ٹیسٹنگ اور معیشت کو دوبارہ کھولنے کے اقدامات رضاکارانہ ہیں۔ پیٹسی ویرا کسوارا کے ساتھ نخبت ملک، وائس آف امریکہ۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی